यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाका तीनवटै निर्वाचन क्षेत्रमा भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा। उद्योग व्यवसायलाई नकारात्मक प्रभाव पार्ने गरी कुनै कानून नबनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रतिबद्धता। सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन काठमाण्डु महानगरपालिकालाई सर्वोच्च अदालतको आदेश। सुडानमा जारी द्वन्द्वका क्रममा 400 जना भन्दा बढ़ीको मृत्यु भएको स्वास्थ्य संगठनको तथ्याङ्क र एससीसी प्रिमियर कप क्रिकेटमा नेपालद्वारा ओमान 84 रनले पराजित।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिएर आउँछ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई नियन्त्रण वा उद्योग व्यवसायलाई नकारात्मक प्रभाव पार्ने गरी कुनै कानून नबनाइने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँग हिजो बालुवाटारमा भेट गर्नुहुँदै उहाँले अर्थतन्त्रमा संकट आएका बेला निजी क्षेत्र संकुचित हुने वा नकारात्मक प्रभाव पर्ने गरी कुनै पनि कानून नबनाइने बताउनुभयो। निजी क्षेत्रलाई समेत राज्यको मर्यादा क्रममा समावेश गर्ने गरी सरकारले छलफल अगाडि बढ़ाएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो। महासंघले निजी क्षेत्रलाई पनि मर्यादा क्रममा समावेश गर्न, नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सरलीकृत गर्न, पूँजीगत खर्च बढ़ाउनका लागि नीतिगत र संरचनागत सुधार ल्याउन, राष्ट्रिय उद्योग र निर्यात प्रवर्धनमा जोड़ दिने नीति ल्याउन र निजी क्षेत्रसँगको सहकार्यका आधारमा अर्थतन्त्रका चुनौती सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। प्रतिनिधि सभाका तीनवटै निर्वाचन क्षेत्रमा भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। तनहुँ क्षेत्र नम्बर 1, 12 र चितवन क्षेत्र नम्बर 2 मा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको तीनवटै निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृतको कार्यालयहरूले जनाएका छन्। निर्वाचन आयोगका अनुसार तीनवटै निर्वाचन क्षेत्रमा मतदानका लागि आवश्यक सबै सामग्री, मतदान अधिकृत, सुरक्षाकर्मी लगायतको व्यवस्थापन भइसकेको छ। मतदानमा सहभागी हुने ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त र गर्भवतीलाई लाइन नबसी भोट हाल्ने व्यवस्था मिलाइएको छ। उपनिर्वाचनको दिन भोलि तनहुँ क्षेत्र नम्बर 1 मा पृथ्वी राजमार्गको मुख्य सड़क खण्डमा प्रहरी सुरक्षामा सवारी साधन चलाइने भएको छ। पृथ्वी राजमार्गको मुगलिनदेखि चापाघाटसम्म प्रहरी स्कटिङमा सवारी सञ्चालन गर्ने व्यवस्था मिलाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो। भोलि हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र एवं भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मिलाइएको व्यवस्था प्रभावकारी बनाउन हिजोदेखि उपनिर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरिएको छ। संयन्त्रको कार्य आरम्भ भएको अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउन निर्देशन दिनुभयो। उक्त संयन्त्र यही वैशाख 11 गतेसम्म कायम रहनेछ। गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत संयोजक रहनु भएको उक्त संयन्त्रमा नेपाली सेनाका महासेनानी भेषबहादुर केसी, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक सुरेन्द्र बहादुर गुरूङ, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदी र राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक भूमि प्रसाद पाठक रहनु भएको छ। 12 निर्वाचन क्षेत्र नम्बर 2, तनहुँ निर्वाचन क्षेत्र नम्बर 1 र चितवन निर्वाचन क्षेत्र नम्बर 2 मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुँदैछ। सरकारले प्रतिनिधि सभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा भोलि सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयले हिजो एक सूचना जारी गर्दै बारा जिल्ला क्षेत्र नम्बर दुई, चितवन जिल्ला क्षेत्र नम्बर दुई र तनहु जिल्ला क्षेत्र नम्बर एकमा वैशाख दश गते हुने उपनिर्वाचनका लागि विदा दिएको हो। यसै गरी मतदान स्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने हिजोदेखि दश गतेसम्म तीन दिन विदा हुने मन्त्रालयले जनाएको छ। उप प्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्ण बहादुर खड्काले वैशाख दशमा हुने उपनिर्वाचनपछि संघीय सरकारले पूर्णता पाउने बताउनु भएको छ। हिजो सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उप प्रधान एवं रक्षा मन्त्री खड्काले प्रधान न्यायाधीशको नियुक्ति, सुनवाई समितिको निर्माण, संवैधानिक परिषदसँग सम्बन्धित ऐन संसदमा पेश भइसकेको भन्नुहुँदै त्यसलाई पनि अघि बढ़ाउने गरी प्रक्रिया अघि बढ़ेको बताउनुभयो। भारतको नयाँ दिल्लीमा उपचारारत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको छ। उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले हिजो उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिनुभएको नयाँ दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। राष्ट्रपति पौडेलको स्वास्थ्य उपचार बुधबारदेखि नयाँ दिल्ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ। उहाँ उपचारका लागि बुधबार नयाँ दिल्ली जानु भएको हो। सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले निष्पक्ष न्यायको लागि कानून व्यवसायीहरूको आचरण असल हुनुपर्ने बताउनु भएको छ। नेपाल बार एसोसिएशन दोलखाको नवनिर्मित भवनको हिजो उद्घाटन गर्नुहुँदै कायम मुकायम प्रधान न्यायाधीश कार्कीले कानूनी राज्य कायम राख्न र पीड़ितलाई निष्पक्ष न्याय दिलाउन पत्रकार र कानून व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। सर्वोच्च अदालतले सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहोर तीन दिनभित्र उठाउन काठमाण्डु महानगरपालिकालाई आदेश दिएको छ। शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आदेश प्राप्त भएको मितिले तीन दिनभित्र संकलन गरी फोहोर उठाई विसर्जन गर्न गराउन काठमाण्डु महानगरको नाममा अन्तरिम आदेश जारी गरेको हो। संवैधानिक र कानूनी व्यवस्था अनुसार फोहोरहरू संकलन गरी उठाई विसर्जन गर्नुपर्ने दायित्व स्थानीय तहलाई सुम्पिएको देखिएकाले स्थानीय तहको हैसियतमा काठमाण्डु महानगरपालिकाले ती क्षेत्रका फोहोर उठाउन आदेशमा भनिएको छ। यस्तै आदेशमा ल्याण्डफील्ड साइटमा आवश्यक समन्वय र उचित सहकार्य गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद को कार्यालयलाई गम्भीर ध्यानाकर्षण गराइएको छ। वन तथा वातावरण मन्त्रालय वातावरण विभागले हाल काठमाण्डु उपत्यका सहित मुलुकभर वायु प्रदूषण बढ़ेकाले न्यूनीकरणमा सहयोग र सतर्कता अपनाउन सरोकारवाला सबैमा अपील गरेको छ। विभागले हिजो पत्रकारहरूसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरी हाल मुलुकको वायु गुणस्तर अनुगमन तथा विश्लेषण गर्दा पछिल्लो हप्तादेखि 200 AQI-सम्म प्रदूषण मापन गरिएको र यो सूचकांक अस्वस्थकर भएकाले विशेष सतर्कता अपनाउन सम्बन्धित निकाय तथा सर्वसाधारण नागरिकलाई आग्रह गरेको हो। अन्तर्क्रियामा विभागका प्रवक्ता शंकर प्रसाद पौडेलले देशका विभिन्न स्थानमा वन डढेलो लाग्ने क्रम बढ़ेकाले वायु प्रदूषण समेत बढ़ेको पाइएको र बिहान र साँझको समयमा प्रदूषण मात्रा बढ़ी हुने भएकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो। घर बाहिर निस्किँदा बारे मास्कको प्रयोग गर्न, खुल्ला रूपमा प्लास्टिक तथा कृषिजन्य वस्तु नजलाउन, छोटो दूरीमा साइकल वा पैदल यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरेको छ। हाम्रो पृथ्वीमा लगानी गरौं भन्ने नाराका साथ आज विश्व पृथ्वी दिवस मनाइँदैछ। हरेक वर्ष अप्रेल 22 तारीकमा मनाइने यो दिवस आज विभिन्न कार्यक्रम गरी मनाउन लागि हो। पृथ्वीमा बढ़दो जनसंख्या, अव्यवस्थित शहरीकरण र तीव्र औद्योगिकरणले निम्त्याएको समस्या न्यूनीकरण गर्न र मानिसमा यसबारे जागरण ल्याउन यो दिवस मनाउने गरिन्छ। सन् 1970 अप्रेल 22 तारीकमा अमेरिकी सेनेटर जेराल्ड नेल्सनको अगुवाईमा पर्यावरण शिक्षा कार्यक्रमका रूपमा पहिलो पटक यो दिवस मनाइएको थियो। सन् 1992 ब्राजिलको रियो डी जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्याएको थियो। त्यसपछि सन् 2009 राष्ट्रसंघको 63 महासभा बैठकले अप्रेल 22 दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेसँगै अहिले यो दिवस 92 बढ़ी देशमा मनाउने गरिन्छ। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ। हिजो ललितपुरको पुलचोकमा निर्माण सम्पन्न भएको रथमा रातो मच्छिन्द्रनाथ विराजमान गराइएको हो। यही वैशाख 11 गते नेपालमा मनाइने जात्रा मध्ये सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ रथ जात्राका लागि रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको हो। सरकारले नियमित खोप लगाउन छुटेका 5 वर्ष मुनिका बाल बालिकालाई लक्षित गरी वृहत खोज र खोप अभियान शुरू गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बाल बालिकाका लागि लक्षित गरी वृहत खोज र खोप अभियान शुरू गर्न लागेको जानकारी दिएको छ। अभियान वैशाख 15 र 31 गते दुई दिन देशभरका सरकारी स्वास्थ्य संस्थाबाट सञ्चालन हुने मन्त्रालयले जनाएको छ। समयमा छुटिएका आफ्ना बाल बालिकालाई सोही समयमा नजिकको स्वास्थ्य संस्थामा गई खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ। घर छिमेकमा कसैले खोप लगाउन छुटेको भए बुझेर खोप लगाउन समन्वय गरिदिनुहुन पनि मन्त्रालयको अनुरोध छ। खोप सुरक्षित भएकाले ठुक्कले आफ्ना बच्चालाई खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ। भोजपुरको माने भन्ज्याङमा सञ्चालन भइरहेको पिखुवा खोला माने भन्ज्याङ लिफ्टिङ खानेपानी आयोजनालाई थप व्यवस्थित गरिने भएको छ। विभिन्न समयमा आउने प्राविधिक समस्याका कारण नियमित पानी वितरणमा समस्या रहेको स्थानीयवासीको गुनासो आएपछि आयोजनालाई थप व्यवस्थित गरिने भएको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भोजपुरको रामप्रसाद राई गाउँपालिका 5 माने भन्ज्याङमा सञ्चालन भइरहेको पिखुवा खोला माने भन्ज्याङ लिफ्टिङ खानेपानी आयोजनालाई थप व्यवस्थित गरिने भएको छ। उपभोक्ता समितिबाट सञ्चालन भइरहेको उक्त आयोजनाबाट नियमित रूपमा पानी नआएको स्थानीयको गुनासोपछि खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले अनुगमन गरेको हो। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंह
राम्रो बनाएको छ तर त्यहाँ चाहिँ केही त्रुटिहरू मैले पाएँ। त्यसमा चाहिँ जति खर्च गरे पनि स्थापनाका पक्ष राम्रो भएन भने त्यहाँ लथालिङ अवस्था हुन्छ। त्यहाँ त्यस्तै पाएँ हामीले
करिब 10,50,00,000 लागतमा सञ्चालनमा आएको आयोजनाबाट हाल 318 घर लाभान्वित भएका छन्। आयोजना शुरू भएपछि दैनिक जीवनयापनमा सहज भए पनि विभिन्न समयमा देखा पर्ने समस्या समाधानमा भने उपभोक्ता समितिले ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ। बेला बेलामा पानी वितरणमा आउने समस्याको कारण मारमा परेको उनीहरूको गुनासो छ। स्थानीय इन्दिरा पाण्डे पानी वितरणको क्रममा देखा परेको समस्याका बारेमा कार्यालयले उपभोक्ता समितिसँग छलफल समेत गरेको छ। छलफलपछि देखा परेको समस्याको पहिचान गरी स्थानीयलाई सहज रूपमा पिउने पानी उपलब्ध गराउन कार्यालयले आवश्यक भूमिका खेल्ने भएको हो। आयोजना सञ्चालनका क्रममा विद्युत महसुल बढ़ी आउने विभिन्न उपकरण आउने समस्याले नियमित रूपमा पानी वितरणमा समस्या भएको उपभोक्ता समितिको भनाइ छ। पिखुवा खोला लिफ्टिङ खानेपानी आयोजनाका सचिव नगेन्द्र चौहान
यो पिखुवाको पानी सञ्चालनमा नआउने जलको अवस्था भन्दा यता आइसकेपछि त करिब करिब जाने मान्छेहरू पनि फर्केर आउँ कि भन्ने खालका कुराहरू पनि गर्न थालेका छन्। यो विद्युतीय माध्यमबाट चाहिँ अब ल्याउनु पर्ने भएकोले कहिले कहीँ मेसिनहरू बिग्रिने कहिले विद्युत प्रवाह हुन नसक्ने भएकोले कहिले कहीँ गडबडी हुनु स्वाभाविकै हो। नत्र भने खानेपानी अहिले उपलब्ध भइराखेकै छ।
विद्युत महसुल बढी आउँदा भने उपभोक्तालाई पानी उपभोग गर्न समस्या भएकाले खानेपानी कार्यालय तथा विद्युत प्राधिकरणसँग समन्वयको भूमिका खेल्ने वडा नम्बर 5 वडाध्यक्ष जगत चौहानले बताउनुभयो।
बिजुलीको महसुल केही पर्सेन्ट छुट भएदेखि चाहिँ जुन हाम्रो गाउँमा खानेपानी सञ्चालन भएको चाहिँ मान्छे सबै खुसी छन्।
स्थानीयलाई 3200 मिटर तल रहेको पिखुवा खोलामा डिप बोरिङ गरेर पानी बस्तीमा पुर्याइएको छ। खानेपानी आयोजना सञ्चालनमा आएसँगै भने यहाँको बसाइ सर्ने क्रम समेत हटेको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
अब अन्तर्राष्ट्रिय समाचार। सुडानमा गत एक हप्तादेखि सेना र अर्धसैनिक समूह ऱ्यापिड सपोर्ट फोर्स आरएसएफ बीच जारी हिंसात्मक द्वन्द्वका कारण मृत्यु हुनेको संख्या 400 नाघेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार द्वन्द्वमा हालसम्म 400 भन्दा बढ़ीले ज्यान गुमाएका र 3500 भन्दा बढ़ी मानिस घाइते भएका छन्। त्यहाँका सेना प्रमुख अब्देल फताह अल बुरहानले नागरिक शासन कायम राख्न सेना कटिबद्ध रहेको बताउनु भएको छ। यसैबीच अर्धसैनिक समूह आरएसएफले हिजोबाट 72 घण्टाका लागि युद्ध विराम गर्ने घोषणा गरेको छ। आरएसएफले युद्ध विराम घोषणा गरे पनि राजधानी खार्तुमका सर्वसाधारणले गोली चलि नै रहेकाले उनीहरूलाई विश्वास गरेर बाहिर निस्कन नसक्ने बताएका छन्। अब आर्थिक समाचार।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्ने ठाउँमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। नेपाल नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकाल सहितको टोलीसँगको भेटमा ऊर्जा मन्त्री बस्नेतले नवीकरणीय ऊर्जा प्रविधिको उपयुक्त प्रवर्धन र विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो। सो अवसरमा ग्रामीण जनजीवनलाई आर्थिक तथा सामाजिक रूपमा उत्थान गर्न देशमा नै उपलब्ध सिप तथा पुँजी परिचालन गर्दै नवीकरणीय ऊर्जा प्रविधिको विकास तथा उपयोग गर्नुपर्ने लगायतका सुझाव ऊर्जा मन्त्री समक्ष प्रस्तुत गरिएको थियो। कुनै समय आयातित तयारी पोसाकमा निर्भर नेपाली बजारमा यति बेला स्वदेशी उत्पादक कम्पनीले आफ्नो अंश बढाउन थालेका छन्। तयारी पोसाकको डिजाइन र गुणस्तरमा स्वदेशी उत्पादन प्रतिस्पर्धी बन्दै गएपछि नेपाली तयारी पोसाकको बजारमा स्वदेशी उत्पादनको अंश बढ्दै गएको नेपाल तयारी पोसाक उत्पादक संघले जनाएको छ। कोरोना महामारीको समयदेखि स्वदेशी उत्पादनको खपत र माग दुवै बढ्न थालेको संघले जनाएको छ। संघको तथ्याङ्क अनुसार कोरोना महामारी हुनुभन्दा अघि सन् 2018-19 नेपालमा 31.83 अर्ब बराबरको तयारी पोसाक विभिन्न देशबाट आयात भएको थियो। सन् 2020-21 24.02 अर्ब तयारी पोसाक आयात भएको थियो भने सन् 2021-22 22,04,81,420 तयारी पोसाक आयात भएको छ। हाल नेपालमा 33% अंश स्वदेशी उत्पादनको रहेको संघले ठहर गरेको छ। नेपालमा वार्षिक 20 करोड़देखि 22 करोड़ जोरसम्म तयारी पोसाक आयात हुने गरेको छ। नेपालमा उत्पादित तयारी पोसाक विभिन्न 10 भन्दा बढी देशमा निर्यात भइरहेको संघले जनाएको छ। बेलायती व्यवसायी तथा नेपाली अधिकारीले नेपालमा सूचना प्रविधिको विकासको जग तयार भइसकेकोले नेपालमा विदेशी लगानीका लागि आह्वान गर्नु भएको छ। लन्डन स्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाललाई सूचना प्रविधिको हबको रूपमा विकास गर्न नेपाल सरकारले सूचना प्रविधि विज्ञ निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग सहकार गर्न खोजिरहेकोले ब्रिटिश कम्पनीलाई नेपाली कम्पनीसँग मिलेर काम गर्न र नेपालमा लगानी प्रवाह गर्न आग्रह गर्नुभयो। कार्यक्रममा नेपालमा लगानी प्रवर्धन गरिरहेको डोल्मा इम्प्याक्ट फण्डका प्रमुख कार्यकारी अधिकारी टिम गोचरले नेपाली युवा दक्ष मेहनती र मिलनसार रहेको भन्दै आफ्नो कम्पनीले जलविद्युत र स्वास्थ्य क्षेत्रपछि अहिले सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न लागेको उल्लेख गर्नुभयो। बेलायतमा मुख्यालय भएको कम्पनी जेनिस सल्युसनका संस्थापक तथा मुख्य प्रविधि अधिकृत अञ्जनी फुयालले नेपालीले नेपालमै बसेर विश्वका प्रमुख कम्पनीका लागि काम गरिरहेको बताउँदै नेपाललाई सूचना प्रविधिको हबको रूपमा विकास गर्न नेपाल सरकारले नीतिगत तथा कार्यक्रमगत सुधारका काम गर्नुपर्ने सुझाव दिनुभयो। तनहुँमा चैते धान खेती लोप हुने अवस्थामा पुगेको छ। 10 वर्ष अघि जिल्लामा 6,000 हेक्टर क्षेत्रफलमा चैते धान खेती गर्ने गरिएकोमा अहिले मुस्किलले 1,800 क्षेत्रफलमा खेती भइरहेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ। केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जिल्लामा चैते धान खेती वर्षेनी घट्दो क्रममा रहेको जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
बायाँ हाते युवा अलराउन्डर कुशल मल्लको कृतिमानी शतकको सहयोगमा नेपालले एसएससी प्रिमियर कपमा ओभानमाथि 84 रनको शानदार जित हात पारेको छ। लगातार दोस्रो जितसँगै नेपाल सेमी फाइनलदेखि एक कदम टाढा रहेको छ। जितको लागि 311 रनको विशाल विजय लक्ष्य पछ्याएको ओमन 46.3 ओभरमा 226 रनमा अल आउट भयो। घाइते हुँदा अगिब इलायस ब्याटिङमा नआउँदै रिटायर्ड आउट भएका थिए। अकिब ओमनका प्रमुख ब्याटर हुन्। उनले तेस्रो नम्बरमा ब्याटिङ गर्ने गर्दछन् तर चोटका कारण उनी शुरूआतदेखि नै ब्याटिङमा आएका थिएनन्। पछि क्रिजमा नआई उनी रिटायर्ड आउट भएपछि नेपाल विजयी भएको थियो। ओमनका मोहम्मद नदिमले सर्वाधिक 65 रन बनाए। सन्दीप गौडा 46 रनमा आउट भए। छैटौं विकेटका लागि सन्दीप र नादिपले 96 रनको शानदार साझेदारी गर्दै झिनो जितको आश कायम राखेका थिए। तर दिपेन्द्र सिंह ऐरीले 42 ओभरको पहिलो बलमा सन्दीप गौडालाई सम्पाल कामीबाट लङ अनमा क्याच गराउँदै नेपाललाई जित नजिक पुर्याएका थिए। करण केसीको अर्को ओभरमा मिड अफमा रोहित पौडेलले नदिमको उत्कृष्ट क्याच लिएपछि नेपाल जिततर्फ अग्रसर भएको थियो। नेपालका सन्दीप लामिछानेले 8 ओभरमा 45 रन खर्चेर 3 विकेट लिए। उनी ओडीआई इतिहासमा सर्वाधिक छिटो 100 विकेट पूरा गर्ने खेलाड़ी बनेका छन्। उनले 42 खेलमा 100 विकेट पूरा गरेका हुन्। यसअघि अफगानिस्तानका राशिद खानको नाममा 44 खेलमा 100 विकेट पूरा गरेको कीर्तिमानी थियो। करण केसीले 8.3 ओभरमा 62 रन खर्चेर 3 विकेट लिए। दिपेन सिंह ऐरीले 7 ओभरमा 29 रन खर्चेर 2 विकेट लिए। ललितले 1 विकेट लिए। त्यसअघि घरेलु मैदान ट्युमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाउँदै 310 रन बनाएको थियो। यो नेपालले ओडीआईमा बनाएको हालसम्मकै उच्च योगफल हो। यसअघि नेपालले ओडीआईमा उच्च योगफल अघिल्लो महिना आईसीसी विश्वकप लिग 2 मा पपुवा न्युगिनी विरूद्ध टियु मैदानमा 297 रन बनाएको थियो। नेपालका कुशल मल्लले 108 रनको विस्फोटक शतकीय इनिङ खेलेका थिए। कुशलले 59 बलमा आफ्नो अन्तर्राष्ट्रिय करियरको पहिलो शतक प्रहार गरेका थिए। उनी नेपालबाट ओडीआईमा सर्वाधिक छिटो शतक भान्ने खेलाड़ी बने। कुशलले कप्तान रोहित पौडेलको कीर्तिमान तोडेका हुन्। सुम्पाल कामी 63 रनमा नट आउट रहँदै विशाल एकफलमा फर्काएका थिए। करण केसी 29 रनमा नट आउट रहेका थिए। नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई शून्यमा गुमाएको थियो। चौथो ओभरको चौथो बलमा आसिफ शेख पनि शून्यमै आउट भए। दुवै ओपनर खाता नखोल्दै आउट भए पनि तेस्रो विकेटका लागि रोहित र भीम सार्कीले 54 रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए। रोहितले 23 रन बनाए, भीम सार्की 33 रनमा आउट भए। पाँचौं विकेटका लागि आरिफ शेख र कुशल मल्लले 75 रनको साझेदारी गरेका थिए। आरिफ शेखले 29 रन बनाउँदा दिपेन सिंहरी 7 रनमा आउट भए। समूहमा नेपाल, ओमन, कतार, मलेसिया र साउदी छन्। नेपालले पहिलो खेलमा मलेसियालाई 6 विकेटले पराजित गरेको थियो। नेपालले आफ्नो तेस्रो खेल सोमबार साउदी अरेबियासँग खेल्नेछ। समूहमा हङकङ, युए, कुवेत, बहरान र सिङ्गापुर छन्। हरेक समूहबाट शीर्ष दुई टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। फाइनल हुँदै विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाड़ी भागका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहनुका साथै अपरान्हपछि पश्चिम तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 12 डिग्री सेल्सियस, वर्षा 0.1 मिलीमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 77%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 5:33 भयो भने सूर्यास्त भरे साँझ 6:32 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाका तीनवटै निर्वाचन क्षेत्रमा भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा। उद्योग व्यवसायलाई नकारात्मक प्रभाव पार्ने गरी कुनै कानून नबनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रतिबद्धता। सिंहदरबारभित्रको फोहोर 3 दिनभित्र उठाउन काठमाण्डु महानगरपालिकालाई सर्वोच्च अदालतको आदेश। सुडानमा जारी द्वन्द्वका क्रममा 400 भन्दा बढ़ीको मृत्यु भएको स्वास्थ्य संगठनको तथ्याङ्क र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालद्वारा ओमान 84 रनले पराजित। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।